यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन कर्णाली प्रदेशका सांसदहरूद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष आग्रह। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार। झापाको दमकमा संचालित बाल अस्पताललाई नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालद्वारा 50 लाख रूपियाँ सहयोग प्रदान। पश्चिमी साथै स्थानीय वायुका कारण केही दिन देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। र संयुक्त राज्य अमेरिकाको टेक्सासमा बन्दुकधारीको आक्रमणमा बाल बालिका सहित 5 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आगामी बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने 14 सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभएको छ। सांसदहरूले कर्णाली प्रदेशको कृषि उत्पादन, जड़ीबुटी र लघु उद्योगलाई व्यापक र व्यवस्थित गर्न कर्णाली लघुवित्त बैंकको स्थापनाका साथै सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नीतिगत निर्णय गर्न आग्रह गर्नुभयो। उहाँहरूले कर्णालीको गरीबी र बेरोजगार न्यूनीकरणका लागि विशेष कार्यक्रम अभियान सञ्चालन गर्न 5 अर्ब बजेट छुट्याउन माग गर्नुभयो। सांसदहरूले कर्णाली प्रदेशमा नेपालको जनगणना 2078 को तथ्याङ्क अनुसार निरपेक्ष गरीबी 28.9% रहेको र वार्षिक प्रति व्यक्ति आय मात्र 944 अमेरिकन डलर रहेको उल्लेख गर्नुहुँदै कर्णाली विकासका लागि पनि दीर्घकालीन महत्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड़ दिन पनि आग्रह गर्नुभयो। सांसदहरू जनार्दन शर्मा, प्रभाकर, हृदयराम थानी, दिक्पाल कुमार शाही, महेन्द्र बहादुर शाही, अमर बहादुर थापा, कान्तिका सेजुवाल, मैना कार्की, धनबहादुर बुढा, ऐन बहादुर शाही, सीता कुमारी राणा, सूर्य कुमारी श्रेष्ठ, छिरिङ डमडुल, लामा भोटे, कल्पना मिया र चन्द्रबहादुर विश्वकर्मा प्रधानमन्त्री समक्ष पुग्नु भएको थियो। उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटर ब्याजीलाई कानूनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागि परेको बताउनु भएको छ। सर्लाहीको बागमती गाउँपालिका 11 स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा हिजो मन्त्री श्रेष्ठले राजनैतिक पहुँचका भरमा कुनै पनि मिटर ब्याजीलाई उन्मुक्ति नदिइने बताउनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढ़ेको उल्लेख गर्नुभयो। उप प्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले मुलुकको राजनैतिक परिवर्तनमा स्रष्टा साहित्यकारको अतुलनीय योगदान रहेको बताउनु भएको छ। नेपाली लेखक संघद्वारा प्रथम लेखक दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार बैरागी काइरालाई नगद 1 लाख रूपियाँ सहित सम्मान गर्नुहुँदै उप प्रधानमन्त्री खड्काले मुलुकमा देखिएको व्यतिथिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनु पर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले लेखकमा सत्ता र शक्ति र जनताका लागि लेख्ने दुई खाले प्रवृत्ति देखिएको बताउनुभयो। सम्मानित व्यक्तित्व काइराले दिवसका अवसर पारेर लेखकलाई पुरस्कृत गर्न शुरू गरिनु सराहनीय काम रहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओह्रालो लाग्नु चिन्ताको विषय भएको बताउनु भएको छ। नेकपा एमाले 5 थरले फिदिममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताउनुभयो। उहाँले कानून कार्यान्वयन प्रभावकारी नहुँदा देश राजनैतिक अस्थिरता, अराजकता र कानूनविहीनतातर्फ गएको टिप्पणी गर्नुभयो। अध्यक्ष ओलीले गरीबी, पूर्वाधारको अभाव जस्ता समस्याको अन्त्य गर्दै देशलाई परिवर्तन गर्न आफू नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेको स्पष्ट गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले आधुनिकतासँगै मौलिक कला संस्कृतिको संरक्षण र प्रवर्धनमा तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय लोकभजन चुड़का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो केन्द्रीय महाधिवेशनको हिजो बुटलमा उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल सिन्हाले कला संस्कृतिलाई आय आर्जन र जीवन निर्वाहसँग जोड्न सके नयाँ पीढ़ीको सहभागिता बढ़ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताउनु भएको छ। दाङको राप्ती गाउँपालिकामा हिजो आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले सरकारलाई बदनाम गराउनेले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइरहेको बताउनुभयो। उहाँले खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पुर्याउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। मन्त्री शर्माले मिटर ब्याज पीड़ितका समस्या सधैँका लागि अन्त्य गर्नका लागि कानून निर्माण गरी समस्या समाधान गर्ने प्रक्रियामा सरकार रहेको बताउनुभयो। कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। मिथिला संस्कृति समाज नेपालले हिजो काठमाडौँमा आयोजना गरेको सीता जन्मोत्सव समारोह 2080 कार्यक्रममा उहाँले सीतालाई एक आदर्श नारीका रूपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रूपमा लिइनुपर्ने बताउनुभयो। उहाँले सामाजिक सांस्कृतिक रूपमा एउटा आयाम थप्ने काम सीता जन्मोत्सवले गरेको र त्यसबाट राष्ट्रिय एकता तथा भ्रातृत्वको वातावरण बनेको पनि उल्लेख गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नयाँ दिल्ली स्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जनाएको छ। राष्ट्रपति पौडेललाई आज अस्पतालबाट डिस्चार्ज गर्न सक्ने पनि दूतावासले उल्लेख गरेको छ। परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विकासका लागि सबै राजनीति भन्दा माथि उठ्नुपर्ने बताउनु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हिजो आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्री साउदले केटामा दशरथ चन्द्र चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढ़ाएको जानकारी दिनुभयो। झापाको दमकमा हालै मात्र सञ्चालनमा आएको किओस दमक बाल अस्पताललाई नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डाक्टर मेनेन्द्र रिजालले 50 लाख रूपियाँ प्रदान गर्नुभएको छ। बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहनुभएका काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर भगवान कोइरालालाई नेता डाक्टर रिजालले 50 लाख रूपियाँको चेक प्रदान गर्नुभयो। नेता डाक्टर रिजालले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा डाक्टर कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पुर्याउनका लागि देशका सातवटै प्रदेशमा कम्तीमा एक एकवटा बाल विशिष्टीकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको जानकारी गराउनुभयो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लामो संघर्षपछि प्राप्त वर्तमान उपलब्धिको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजना गरिएको स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड 2080 वितरण समारोहमा नेता सिंहले देशको समृद्धि र जनतामा परिवर्तनको अनुभूति दिने काममा सबैको साझा प्रयास हुनुपर्ने आवश्यकता उल्याउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता नयनसिंह महरले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन गर्न सके जनताले राहत महसुस गर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा स्वास्थ्य दर्पण मीडिया नेटवर्कका संरक्षक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफ्ले, नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्की, वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर दिव्या सिंह शाह, स्वास्थ्य दर्पण मीडिया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठ लगायतले चिकित्सा सेवालाई दुर्गम क्षेत्रसम्म प्रभावकारी ढंगले पुर्याउन सरकारले विशेष किसिमको योजना र कार्यक्रमका साथ आकर्षक प्याकेजहरू ल्याउन जरूरी रहेको बताउनुभयो। त्यस अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरे बापत देशका विभिन्न क्षेत्रका चिकित्सक, पत्रकार, स्वास्थ्यकर्मी लगायत विभिन्न 22 जना महानुभावलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड 2080 सम्मानित गरिएको थियो। यसरी सम्मानित हुनेहरूमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी सहित वरिष्ठ चिकित्सकहरू डाक्टर ओम मूर्ति अनिल, डाक्टर दिव्या सिंह शाह, डाक्टर राजेश नेपाल, डाक्टर विश्वराम पौडेल, डाक्टर डम्बर खड्का, डाक्टर सुभेश राज कायस्त, डाक्टर सचिन ढुंगेल लगायत हुनुहुन्छ। रेडियो नेपालले स्वास्थ्य सचेतना फैलाउन खेल्दै आएको महत्वपूर्ण भूमिकाको कदर गर्दै कार्यकारी निर्देशक केसीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड 2080 सम्मान गरिएको हो भने स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीको योगदानको कदर स्वरूप सम्मान प्रदान गरिएको स्वास्थ्य दर्पण मीडिया नेटवर्कले जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरूरी रहेको बताउनु भएको छ। उहाँले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अघि बढ़न आवश्यक रहेकोमा जोड़ दिनुभयो। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 4 प्रदेश 1 को वार्षिक प्रदेश भेलामा महामन्त्री थापाले आफूहरूले कार्यकर्तालाई अन्त कतै भोट हाल्न नभनेको समेत उल्लेख गर्नुभयो। कोरोना संक्रमित एकजनाको हिजो उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हिजो 1238 जनामा गरिएको परीक्षणमा 51 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारपछि 35 जना घर फर्किएका छन्। सक्रिय संक्रमितको संख्या 361 रहेको छ। संस्थागत आइसोलेशनमा 27, सघन उपचार कक्ष आईसीयूमा 8 र भेन्टिलेटरमा एकजनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतका प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर्न माग गरेको छ। एसोसिएशनका महासचिव अञ्जिता खनालले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीश सहित सबै अदालतका न्यायाधीश नियुक्तिको माग गर्नुभएको हो। अहिले सर्वोच्च अदालतमा कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की रहनु भएको छ। एसोसिएशनले प्रधान न्यायाधीश नियुक्ति, न्यायपालिकाको विकृति विसंगतिको अन्त्य, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न समेत माग गर्दै आजबाट दबावमूलक कार्यक्रम सञ्चालन गर्न थालिएको महासचिव खनालले जानकारी दिनुभयो। अम्बर गुरूङ राष्ट्रिय संगीत पुरस्कार पहिलो पटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ। पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित 2,00,000 रूपियाँ राशिको पुरस्कार आगामी शनिबार पोखरामा आयोजना गरिने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो। डोल्पामा यार्सा गुम्बा संकलनका लागि आगामी जेठ 1 गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ। जिल्ला समन्वय समितिको हिजो दुनैमा बसेको बैठकले सेफोक सुन्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ 1 गतेदेखि असार 1 गतेसम्म खुला गर्ने निर्णय गरेको हो। बहुमूल्य जड़ीबुटीका रूपमा लिइने यार्सा गुम्बा डोल्पा जिल्लाका स्थानीय लगायत छिमेकी जिल्लाका स्थानीयको आमदानीको स्रोत हो। कोविड 19 संक्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सा गुम्बा खुला रूपमा संकलन गर्न नपाएको भन्दै यसपटक विभिन्न तयारीका साथ 1 महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो। पाँच थरमा चट्याङ लागेर एकै गोठका 54 भेड़ा मरेका छन्। जिल्लाको फालेलुङ गाउँपालिका 3 देउरालीमा बाँटेको रूखमुनि ओत लागेर बसेका भेड़ालाई चट्याङ लागेको हो। चट्याङले स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङबो र टेकबहादुर गुरूङले सञ्चालन गर्दै संयुक्त रूपमा पाल्दै आएका 54 भेड़ा मरेको र 22 घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँच थरले जनाएको छ। जुम्लाको तातोपानी गाउँपालिका स्थित बाहिरका स्थानीयले दशकौंदेखि खाने पानीको अभाव झेल्दै आएका छन्। संवाददाता सागर परियारको रिपोर्ट।
पानी पिलाइदिनु के अरे केन्द्रीय हाकिमहरू पानी पिलाइदिनु, बरेकाको नाम बेचेर सस्तो कोइना लिनु।
दशकौंदेखि भोग्दै आएको खानेपानी अभावको वेदना गीत मार्फत सुनाउँदै बाहिरकाका महिला जुम्ला बाहिरका गाउँका नागरिक दशकौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन्। तिला नदीको दूषित पानीकै भरमा बाँचिरहेका छन् स्थानीय महिला छुमकली सार्के। बाहिरका गाउँमा पानी पुर्याउने विषय 2064 यताका निर्वाचनमा चुनावी एजेण्डा मात्र बन्यो। संघ प्रदेशका सांसददेखि स्थानीय तहका जनप्रतिनिधिले बाहिरकामा पानी राजनीति मात्रै गरे, तर चुनाव जितिसकेपछि सबैले आफ्नो दुनो सोझ्याउन लागेपछि बाहिरकामा पानी पुग्न सकेन। पटक पटक पानी पुग्छ भन्दै आश्वासन पनि दिए, बजेट पनि आयो, ट्याङ्की पनि निर्माण भए, तर गाउँमा पानी भने अझै नआएको स्थानीय महिला बिजु सार्कीको गुनासो छ।
धारा दिउँला भुनेका छन्, पाइपलाइन काट्दैछन्, पानी आउन्न, कुवा बुनाएका छन्, पानी आउन्न।
वर्षौंदेखि खानेपानी अभाव झेलिरहेका बाहिरका लगायत जुम्लाका दुर्गम बस्तीमा पानी पुर्याउन जुम्लामा वृहत धौलीघाट खानेपानी आयोजना निर्माणले गति लिएको छ। आयोजना प्रमुख दिपेन्द्र प्रसाद भट्ट
प्रणालीवासीको नै गौरवको आयोजना रहेको धौलीघाट वृहत खानेपानी आयोजना चाहिँ 2 खण्डमा काम सञ्चालन भएको एभरेजमा हेर्दाखेरि भौतिक प्रगति लक्ष्य अनुसार नै रहेको।
संघीयता पछि पनि बाहिरका जस्ता दुर्गम बस्ती खानेपानी अभावले काकाकुल बनेका छन्। जुम्लाका काकाकुल बस्तीमा देखिएको खानेपानी समस्या समाधानका लागि समयमै धौलीघाट आयोजना सम्पन्न गर्न सबै निकायको ध्यान पुग्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
निर्वाचन सम्पन्न भएको पाँच महिना पूरा हुँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। प्रदेश सरकारले पूर्णता पाउन नसक्दा प्रदेश सरकारका महत्वपूर्ण कामसँगै आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया समेत अन्यलमा परेको छ। हरिशचन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डलमा अहिले एक मुख्यमन्त्री र दुई मन्त्रीहरू गरी जम्मा तीनजना मात्रै हुनुहुन्छ। गत मंगिर चार गते भएको निर्वाचनपछि पुष 27 गतेका दिन नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बन्नुभएको थियो। विश्वासको मत पाउन नसक्दा एक महिनामै रावल नेतृत्वको प्रदेश सरकार ढलेपछि ठूलो दलको हैसियतमा माघ 26 गते नेपाली कंग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त हुनुभएको अढ़ाई महिना पूरा भइसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी र छलफल गर्नुपर्ने महत्वपूर्ण समयमा लामो समयदेखि धेरै मन्त्रालय मन्त्रीविहीन रहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य धर्मराज पाठक:
सरकारले पूर्णता नपाएको कारणले गर्दाखेरि विषयगत मन्त्रालयले नेतृत्व प्राप्त गर्न सकेको छैन, जसले चाहिँ मन्त्रालयले सम्पादन गर्नु कामहरू प्रभावित भइरहेका छन्। जनताका मुद्दासँग जोडिएका कामहरू गर्नुपर्ने त्यो कुरा चाहिँ ठप्प भएको छ।
कंग्रेसबाट नियुक्त हुनुभएका मुख्यमन्त्री कमल बहादुर शाहले गत फागुन 21 गतेका दिन प्रदेश सभाबाट विश्वासको मत लिँदा कंग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद सहित 41 जनाले विश्वासको मत दिनुभएको थियो। केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदल र उपनिर्वाचन लगायतका कारण सरकार विस्तारमा ढिलाइ भएको स्वीकार्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अब छिट्टै सरकार विस्तार हुने बताउनुहुन्छ।
ढिलाइ भन्दा पनि यो छलफलकै विषय भएको र राष्ट्रिय राजनीतिको प्रभाव सबै प्रदेशमा पर्ने भएको कारणले गर्दाखेरि यहाँ अलिकति अविलम्ब भयो। अब यो निर्वाचन पनि अब सरकार विस्तार हुने क्रममा अगाडि बढ्छ।
मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएपछि प्रदेश सरकारले गर्नुपर्ने महत्वपूर्ण कामहरूदेखि आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा समेत अन्यलता देखिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको टेक्सस राज्यमा एक बन्दुकधारीले पाँचजनाको गोलीहानी हत्या गरेको छ। घटनामा पनि मृत्यु हुनेमा दुई महिला र एक 8 वर्षीय बालक समेत रहेका छन्। प्रहरीले घटनामा एक मेक्सिकन नागरिकको संलग्नता रहेको जनाए पनि ती मानिसलाई पक्रन भने सकेको छैन। सुडानमा सरकारी सेनासँग लड़िरहेको अर्धसैनिक बलका जेनरल मोहम्मद हमदान दागालोले सेनाका तर्फबाट भइरहेको बमबारी नरोकिएसम्म युद्ध अन्त्य नगर्ने बताउनु भएको छ। जेनरल दागालोले युद्ध विराम लम्ब्याइएका दिनमा पनि सेनाले बम हान्न नरोकेकोमा आक्रोश व्यक्त गर्दै आफूहरूले सुडानको बर्बादी कहिले नचाहेको बताउनुभयो। उहाँले द्वन्द्व अन्त्यका लागि प्रत्यक्ष वार्ता गर्न भने आफू तयार रहेको सन्देश दिनुभएको छ। उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरिया बीचको सम्झौताले गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। उहाँले उत्तर कोरियाको आणविक कार्यक्रमलाई थप पूर्णतातर्फ लैजाने पनि बताउनु भएको छ। अमेरिकाले आणविक क्षमतायुक्त आफ्नो पनडुब्बीलाई दक्षिण कोरियातर्फ लैजान सहमति दिए लगत्तै उत्तर कोरिया आक्रोशित भएको हो। अमेरिकाले दक्षिण कोरियालाई आणविक हतियार दिने र यसको बदलामा दक्षिण कोरियाले आफै आणविक हतियार विकास नगर्ने सहमति भएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब 33.5 अर्ब रूपियाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार 33.34 करोड़ 45,81,000 बराबर रकमान्तर भएको जनाइएको छ। यस अवधिमा अर्थ मन्त्रालयले 27 अर्ब रूपियाँ आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ। यो रकम अर्थविविध शीर्षकबाट निकासा दिइएको छ। त्यस्तै अर्थविविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्य कार्यालयको चालू खर्चका लागि 28,43,000 बराबर थप निकासा दिइएको छ। चैत महिनामा दुईवटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय हर्बेरियम भवन निर्माणका लागि 40,50,00,000 र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सामाखुशी टोखा गुजरे सड़क आयोजनाका लागि 7,62,00,000 बराबर स्रोत सहमति दिइएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बुढी गण्डकी जलविद्युत आयोजनाको 19,00,00,000 रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 21,00,00,000 रूपियाँ रकमान्तर गरेर वृहत सरकारी सिंचाई योजनाको पुनस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि 25,00,00,000 रकम गरी सुनसरी मोरङ आयोजनालाई दिइएको छ। बुढी गण्डकीकै 20,00,00,000 समृद्ध तराई मधेस सिंचाई विशेष कार्यक्रमका लागि र 6,00,00,000 भूमिगत स्यालो ट्यूबवेल कार्यक्रमका लागि दिइएको छ। त्यसै गरी राप्ती लोकमार्गको 6,50,00,000 रकमान्तर गरेर स्थानीय सड़क पुल निर्माण कार्यक्रमका लागि र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको 10,00,00,000 रकम गरेर निर्वाचन क्षेत्र रणनीतिक सड़क कार्यक्रमलाई दिइएको पनि अर्थ मन्त्रालयले जनाएको छ। पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आमदानी भने कम भएको पाइएको छ। प्रत्येक वर्ष निर्यातमा उत्पन्न हुने बाधा व्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावट लगायतका कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले चिया क्षेत्र क्षमता अनुसारको नाफामूलक बन्न सकेको छैन। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष 2077-78 11,920 मेट्रिक टन चिया निर्यात भई 3,79,71,00,000 कारोबार भएकोमा आर्थिक वर्ष 2078-79 निर्यात वृद्धि भई 12,494 मेट्रिक टन पुगेको छ। तर कारोबार भने घटेर 3,43,43,00,000 सीमित भएको छ। बोर्डका कार्यकार निर्देशक विष्णु भट्टराईका अनुसार भारत लगायत अन्य मुलुकमा चिया 574 मेट्रिक टन निर्यात वृद्धि हुँदा 36,28,00,000 कारोबारमा कमी भएको हो। सन् 1920 इलाममा कर्नेल गजराज सिंहले चीनबाट उपहार स्वरूप प्राप्त भएको बिरूवा रोपेपछि नेपालमा चिया खेतीको शुरूआत भएको थियो। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत सम्ममा 6,49,42,53,000 रूपियाँ राजस्व असुली गरेको छ। उक्त रकम लक्ष्यको 62.33% रहेको छ। गत आर्थिक वर्षको चैत सम्ममा 5,08,97,88,000 राजस्व असुली गरेको काठमाडौँ महानगरपालिका राजस्व विभाग प्रमुख ध्रुव काफ्रेले जानकारी दिनुभयो। जुम्लाका स्याउ बगैंचा यति बेला फुलेर सेतामे भएका छन्। यस याममा जुम्ली किसानले लगाएका स्याउ बगैंचा फुलेर सेतामे हुने गर्छन्। जुम्लाका 8 स्थानीय तहका किसान मुख्य रूपमा स्याउ खेतीमा निर्भर छन्। स्याउ बगैंचामा यसपटक राम्रो फूल लागेर बगैंचा रंगी चंगी भएको तिला गाउँपालिका 2 स्याउ किसान दलबहादुर राउतले बताउनुभयो। सुक्खा मौसममा स्याउ फुलेर सेतामे भएको जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक पनि रमाउन थालेका छन्। हाल जुम्लाको 4,250 हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। त्रिवी मैदान किर्तिपुरमा शनिबार भएको कुवेत र नेपाल बीचको सेमी फाइनल खेल भारी वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो। भारी वर्षाका कारण खेल नतिजा विहीन बनेपछि नेपालले समूह विजेताको रूपमा फाइनलमा स्थान बनाएको हो। जीतको लागि 282 रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले 8.3 ओभरमा 6 विकेट गुमाएर 37 रन बनाउँदा खेल वर्षाले प्रभावित भएको थियो। नेपालका लागि करण केसी एक्लैले 5 विकेट लिनु भएको थियो। अर्को विकेट सम्पाल कामीले झार्नु भएको थियो। यस्तै मूलपानी मैदानमा भएको अर्को सेमी फाइनल खेलमा यूएई डीएलएस प्रणालीका आधारमा ओमानलाई 2 रनले हराउँदै फाइनलमा पुगेको छ। नेपाल र यूएई बीच फाइनल खेल सोमबार हुनेछ। कुवेत र ओमान आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। शहीद स्मारक ए डिभिजन लीग फुटबल अन्तर्गत हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लब बीचको खेल स्थगित भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेल भारी वर्षा र चट्याङको कारण स्थगित भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाले हिमालयन र आर्मी बीचको बाँकी समयको खेल आइतबार हुने जनाएको छ। खेल दिउँसो 4:30 शुरू हुनेछ। हिमालयन र आर्मी बीचको खेल 71 मिनटमा रोकिएको थियो। त्यही समयबाट दुई टोली बीचको खेल हुनेछ। हिमालयन र आर्मी 1-1 गोलको बराबरीमा रहेका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले नेपालको फुटबल विकास र फुटबल सम्बन्धी विभिन्न गतिविधि सञ्चालनका लागि साउदी अरब फुटबल महासंघसँग सम्झौता गरेको छ। साउदी भ्रमणमा रहनुभएका एन्फा अध्यक्ष पंकज विक्रम नेम्बोङ र साउदी अरब फुटबल महासंघका अध्यक्ष यासिर अल मिसिहलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौतामा फुटबलको पारस्परिक हित प्रवर्धन विकास र सफलताका लागि दुई फुटबल संघबीच सुदृढ़ सम्बन्ध विकास गर्ने, विभिन्न क्षेत्रमा सहकार्य र सहयोग आदान प्रदान गर्ने र प्रशिक्षक तालिम लगायत कार्यक्रम आयोजना गर्ने उल्लेख छ। हेटौडा उपमहानगरपालिकाको आयोजनामा भएको हेटौडा साइकल रन प्रतियोगिता 2080 उपाधि पूजन मगरले जित्नु भएको छ।
खेल समाचारका साथमा रमेश टमाटर। अब मौसम। आज देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभर केही दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम हुँदै शुक्रबार भित्रिएको वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि हिजो बिहानैदेखि वर्षा शुरू भएको हो। भारतको उत्तराखण्ड र पश्चिम भेग हुँदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त प्रणालीले देशका सातै प्रदेशका पहाड़ी भागमा हिजो वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वतर्फ सर्दै गरेको प्रणालीले आजसम्म तराई का सबै स्थानमा वर्षा गराउने गरी अघि बढ़ेको महाशाखाका मौसमविद गंगानगर कोटीले जानकारी दिनुभयो। आज अझै बढ़ी मात्रामा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.5 डिग्री सेल्सियस, वर्षा 43 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 65%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:26 भयो भने सूर्यास्त भोलि साँझ 6:37 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन कर्णाली प्रदेशका सांसदहरूद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष आग्रह। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार। झापाको दमकमा संचालित बाल अस्पताललाई नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालद्वारा 50 लाख रूपियाँ सहयोग प्रदान। पश्चिमी साथै स्थानीय वायुका कारण केही दिन देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। र संयुक्त राज्य अमेरिकाको टेक्सासमा बन्दुकधारीको आक्रमणमा बाल बालिका सहित 5 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।